जी, तो चहल हदीस में इसके बाद उन्होंने फिर जो जिक्र किया है हदीस नंबर 11 से, वो उन सिफात का जिक्र किया है कि जो होनी चाहिए, यानी कि 10-11 सिफात का जिक्र करने के बाद फिर उनका जिक्र हुआ है कि जो होनी चाहिए, उस पर हम बाद में आएंगे। लेकिन एक और मज़मूम सिफत जो आ रही है, और वो सीक्वेंस में नहीं है बल्कि नंबर 19 है, हदीस नंबर 19, और वो हदीस है गीबत। ठीक है, तो इसका भी जिक्र करना ज़रूरी है एक लिहाज से। तो गीबत वाली हदीस को हम पढ़ लेते हैं, फिर इंशाल्लाह हम दोबारा आएंगे 11 पे, कि जिससे हमको फिर ये समझ में आना शुरू हो जाए कि वो कौन सी सिफात हैं कि जिन्हें नफ्स में मौजूद होना चाहिए। अभी पहले हमने सारा उस पर अपना ज़ोर सर्फ किया कि वो कौन कौन सी सिफात हैं कि जिन्हें नफ्स, यानी नफ्स को जिनसे खाली होना चाहिए। आपको याद है कि एक सीक्वेंस और अफा बयान करते हैं, तहा बेटा इन लोगों को अंदर भेजें, बहुत ज़्यादा नॉइज़ आ रही है, इनको शायद एहसास नहीं हो रहा है मुझे, कि एक सीक्वेंस बयान करते हैं कि तखलिया, तहलिया और तजलिया। तखलिया का मतलब क्या होता है? खाली करना। तहलिया का मतलब होता है हुलिया बनाना, मतलब मैं क्लोज मीनिंग के जो हमें समझ में आए। और तजलिया का मतलब क्या होता है? तजल्ली का हासिल करना। यानी इंसान के जो तज़किया नफ्स के मराहिल हैं बुनियादी तौर से, वो तीन हैं, कि अगर हम अपने नफ्स को बुलंद करना चाहते हैं, डेवलप करना चाहते हैं, तो तीन स्टेजेस में ये डेवलपमेंट होती है। पहली स्टेज होती है तखलिया, यानी हमें अपने नफ्स को उन तमाम बुराइयों से खाली करना है कि जो नफ्स को एवॉल्व नहीं होने देंगे, डेवलप नहीं होने देंगे। उसके बाद हमें अपने नफ्स के अंदर वो सिफात डालनी हैं जो उसके हुलिये को सही करें, उसकी हालत को सही करें। और फिर उसके बाद जब हुलिया और हालत सही हो जाएगी, तो नफ्स जो है वो खुदा की तजल्लियात को रिसीव करने के काबिल हो जाएगा। ठीक है, हाँ, रिसीव करने का के काबिल हो जाएगा। ठीक है, तो तखलिया, तहलिया और तजलिया, कि ये यानी इस बात को समझना बहुत ज़रूरी है कि यानी तज़किया नफ्स के हवाले से जो एक पॉइंट है वो बहुत ही ज़्यादा अहम है, कि जिस पर हम यानी काफ़ी एक गड़बड़ और गलतफहमी होती रहती है, वो ये कि शायद हम अपने नफ्स को खुद अपने हाथों से बनाते हैं। नहीं, हमारी जितनी भी एफर्ट है वो नफ्स को प्रिपेयर करने के हवाले से है कि अल्लाह उसमें अपनी तजल्ली डाले। ठीक है, यानी इस बात को ज़हन में रखना है कि तज़किया नफ्स या नफ्स के कमालात का मतलब ये नहीं है कि मैं अपने नफ्स को वैसा बना लूँगा, या जैसे मैं कहूँ कि मिसाल के तौर पर कि इमाम अली अलैहिस्सलाम ने अपने नफ्स को वो, नहीं, बल्कि हर इंसान इंक्लूडिंग वली, इमाम, नबी, वो क्या करते हैं? वो अपने नफ्स की तहारत और अपने नफ्स की एक बेहतरीन शेप देने के वजह से इस बात के अहल हो जाते हैं कि अल्लाह की सिफात की तजल्ली उस नफ्स में आए। और एक्चुअली हम जो कुछ भी देख रहे होते हैं उस वली खुदा में, वो सिफत इलाही का रिफ्लेक्शन है। ये बात समझ में आ रही? एफर्ट इस हवाले से, तहलिए की हद तक एफर्ट, तहलिए की हुलिया देने की हद तक हमारी एफर्ट है। लेकिन उसके बाद के सिफत खुदा उसमें कितनी आएगी, कितनी झलकेगी, कितनी उसको इल्यूमिनेट करेगी, वो फिर ऊपर, यानी असल कमाल वहां पर है। इंसान का असल कमाल ये है कि हमने अपने नफ्स को इस हालत में कितना लाए कि खुदा ने उसको कबूल कर लिया, और खुदा ने उस नफ्स को कबूल करने के बाद अपना नूर उसमें किस हद तक डाला। ये असल कमाल है जो यानी नफ्स की बुलंदी है। और ठीक है, तो इस बात को हमें मद्देनजर रखना है, इस बात को समझना है कि हमारी जो चीज़ है वो सारी की सारी किस एफर्ट तक है कि हम अपने नफ्स को खाली करें, यानी ज़मीन सही करें, उसके बाद हम उसमें बीज डालने के, बीज बोने के काबिल बनाएं, बीज बोएं एक हद तक वो चीज़ हो, यानी हमारा हुलिया इतना दुरुस्त हो जाए हमारे नफ्स का कि वो खुदा की बारगाह में काबिल कबूल हो और खुदा उसमें अपनी सिफात को डाले, अपनी सिफात की तजल्ली को वहाँ पर हमारे नफ्स में जाहिर करे। ठीक है, तो अब इसी हवाले से बात हो रही थी, तो अब हमारा इसमें इन अकॉर्डिंग टू चहल हदीस इमाम खुमैनी कि अब जो आखिरी सिफत है कि जिससे नफ्स को खाली होना चाहिए वो क्या है, गीबत है। मुझे इसका पता नहीं है, रीज़न तो मैं नहीं कह सकता, लेकिन आप इमाम खुमैनी के दूसरे उनको टेक्स्ट को देखते हुए मैं ये बात ज़रूर कह सकता हूँ कि उन्होंने नफ्स के लिए काबिल मजम्मत सिफात में गीबत को बहुत ज़्यादा इम्पोर्टेंस दी है। इन्हें एक वो मैं आपको इंशाल्लाह अगर मुझे मिल गया तो मैं आपको पढ़ के सुनाऊँगा अगली दफ़ा, कि एक ख़त उनका है अपनी बहू के नाम फातिमा तबा तबाई के, और एक उनकी वसीयत कह लें अपने बेटे के नाम अहमद के। तो उस वो जो ख़त है उन्होंने उनकी बहू भी बड़ी अच्छी, मतलब उनका भी पूरा ज़ौक़ ये इरफान वगैरह की तरफ ही था और बड़ी अच्छी पढ़ी लिखी खातून हैं वो, तो उन्होंने कहा था, इनसे कहा था कि आप मुझे जो है ना कोई नसीहत करें या मकतूब इरफानी लिखें। तो उसके जवाब में उन्होंने एक पूरा लेटर लिखा था। अच्छा, उसमें उन्होंने जिस चीज़ पर मेनली ज़ोर दिया ना, वो गीबत पर ज़ोर दिया कि यानी अगर तुम इरफानी दराजात में या उसमें ऊपर जाना चाहते हो तो तुम्हारे लिए मतलब मोस्ट इम्पॉर्टेंट। और आप देखेंगे सबसे ज़्यादा प्रॉब्लम हमारे लिए यहीं पर ही आ रही होती है कि हम अपनी ज़बान को जो कंट्रोल नहीं कर पाते हैं ना दूसरे लोगों के हवाले से, और स्पेशली उनके पीठ पीछे, ये चीज़ हमारे लिए बहुत हो सकता है। तो इसलिए इसको बहुत, यानी इमाम खुमैनी ने तो इसको बहुत ज़्यादा अहमियत दी, अखलाकी उसके हवाले से गीबत को बहुत ज़्यादा अहमियत दी। कि छठे इमाम फरमाते हैं कि रसूल खुदा ने फरमाया कि अलगीबतो असरउ फी दीन रजुल मुस्लिम मिनल अक्लते फी जौफही, और रसूल खुदा ने फरमाया कि अलजुलूस फिल मस्जिद इंतजार फलात इबादतन बादतन मालम युहदिस, कि रसूल खुदा ने फरमाया कि नमाज के पहले, सॉरी पहले जुमले का मैं वो कर देता हूँ तर्जुमा पहले, कि छठे इमाम रिवायत फरमा रहे हैं कि रसूल खुदा ने कहा कि अलगीबतो असरउ फी दीन रजुल रजुल मुस्लिम, कि गीबत का असर एक मुसलमान मर्द के दीन में उससे ज़्यादा तेज़ है, मिनल अक्लत फ़ी जौफ़ ही, अक्ला ऐसी बीमारी को कहते हैं कि जो इंसान के गोश्त को घुला दे और जिस्म को खा जाए। ठीक है, जौफ़ यानी इंसान का, जौफ़ के वैसे माने जो होते हैं वो एक खला के होते हैं, यानी कि जैसे कौन सा खला, एक तो खला ये जो वाइडर स्पेस है, ठीक है, वो तो बिल्कुल खला है, एम्प्टी स्पेस है, नहीं, जौफ कहते हैं कि जैसे एक चीज़ है उसके अंदर जो एक खाली जगह होती है, ठीक है, वो जौफ है। तो इंसान का जो बदन है ये एक पूरा पैकर है, उसके अंदर जो खाली जगह है वो जौफ है। तो अकलते यानी ये एक ऐसी बीमारी कि जो इंसान के वजूद के अंदर, क्योंकि ये वो बीमारी नहीं है कि जो इंसान के स्किन पर हो, मिसाल के तौर पर ये एक्सटीरियर पर हो, ये बीमारी कहाँ पाई जाएगी, इंसान के अंदर पाई जाएगी, तो उसे कहेंगे जौफ। यानी कि जैसे मिसाल के तौर पर स्टमक में कोई प्रॉब्लम है, जिगर में नऊज़ु बिल्लाह प्रॉब्लम है, किडनी में प्रॉब्लम है, तो ये इंसान के एक्सटीरियर के अंदर है, तो ये मतलब है जौफ ही के। अकलते और कैसी बीमारी कि जो इंसान के बदन को खा जाए, इंसान के बदन को ख़त्म कर दे। तो गीबत का असर एक मुसलमान मर्द के दीन, और मर्द से मुराद जैसे मैं पहले भी कह चुका हूँ कि मर्द का मतलब खाली मर्द नहीं होता है, यानी फिजिकली मेल नहीं होता है, कि उस मुसलमान मर्द के दीन में गीबत उससे ज़्यादा तेज़ी से असर पैदा करती है जितना कि जिस्म को खा जाने वाली बीमारी इंसान के वजूद में असर करती है। कि अगर ऐसी कोई बीमारी इंसान को लाहक हो जाए तो जितने दिनों में उसको मार देगी, ख़त्म कर देगी, उससे कहीं जल्दी गीबत किसको ख़त्म कर देगी? एक मुसलमान के दीन को ख़त्म कर देगी, दीन का काम तमाम कर देगी। और दूसरा जुमला आप फरमाते हैं कि रसूल खुदा ने फरमाया कि नमाज के इंतज़ार में मस्जिद में बैठना इबादत है जब तक के कोई हदस वाक़ ना हो जाए। हदस का मतलब आपको पता है ना, यानी वो चीज़ें जिससे वुजू टूट जाता है। नमाज के इंतज़ार में मस्जिद में बैठना इबादत है जब तक कोई हदस वाक़ ना हो जाए। तो रसूलल्लाह से पूछा गया कि वमा युहदिथ, युहदिथ के वो कौन सी चीज़ है जो हदस वाक़ हो जाती है, जो वुजू को तोड़ दे? तो आपने फरमाया अल-इग्तियाब, यानी गीबत करना, कि जिससे आप इस चीज़ को बयान फरमा रहे हैं कि ये गीबत करना जो है यानी कि वुजू को तोड़ देने का। दो बातें आप समझ में आ सकती हैं कि एक तो ये जी कि एक तो ये कि वुजू के टूटने का सबब बन जाता है, और दूसरा ये कि इस हालत में फिर नमाज के लिए बैठने का कोई फ़ायदा नहीं है। कि अगर ये चीज़ हो जाए, अगर तुमसे ये अमल सरजद हो जाए, तो मस्जिद में बैठ के नमाज के इंतज़ार करने का फिर कोई फ़ायदा नहीं है। अभी वो आ रहे सामने, अभी तो हमने खाली एक उन्वान के हवाले से हदीस पढ़ी। तो पहले जो फसल है वो यही है कि गीबत की तारीफ क्या है। अच्छा, गीबत में को अगर हम लुगवी माने में देखना चाहें तो लुगवी मानों में जो है ना, ये गैब या गैबत से इसका मस्दर जो है वो गैबतुन है। और गैबतुन का मतलब यह है कि हर वो काम जो गायब हालत में किया जाए। यानी कोई शख्स है, वो गायब है, वो मौजूद नहीं है, वो नज़रों के सामने नहीं है, और उसकी गायब हालत में जो काम किया जाएगा वो इग्तियाब और गीबत या गाबतुन और ये सब जितने भी उससे रिलेटेड वर्ड्स हैं, मुश्तकात हैं, उन सब का की एप्लीकेशन उस पर आएगी। तो यानी गीबत का खुद ही जहाँ पर भी ये लफ्ज़ आएगा ना, तो इसका क्या मतलब होगा कि एक ऐसा काम जो किसी के गायब होने की हालत में किया जा रहा है। नॉट जी गायब और गायब वो चीज़ हाँ, यानी वो एक समझाने के लिए मैंने बात अर्ज की थी कि आमतौर से गायब के जब हम लफ्ज इस्तेमाल करते हैं तो गायब का मतलब ये होता है कि एक ऐसी चीज़ जो आपकी नज़रों से ओझल हो जाए, एक पर्दे बीच में या दीवार हायल होने की वजह से। गैब का लफ्ज़ जो कुरान करीम ने इस्तेमाल किया है तो वो ज़्यादातर किस सेंस में इस्तेमाल किया है कि एक चीज़ की हायर लेवल और स्टेटस की वजह से वो आपको नहीं नज़र आ रही है, आपके पास वो नहीं है। ठीक है, जैसे अगर अल्लाह कह रहा है कि युमिनून बिलगैब, के गैब पर ईमान रखते हैं, जिसमें गैब में सबसे पहली तौहीद और आखिरत है, तो ये तौहीद और आखिरत इसलिए इंसान की नज़रों के सामने ओझल नहीं है कि पसे दीवार है या पसे पर्दा है, बल्कि इसलिए इंसान की नज़रों के से ओझल है कि हायर लेवल पे एग्जिस्ट करती है। वरना अगर इंसान अपने मेयार को बुलंद कर ले, इंसान अपने मेयार को बुलंद कर ले तो तौहीद से कुर्बत और आखिरत के असरार का खुल जाना मुमकिन है। तो ये फरमाते हैं कि हमारे अब मुख्तलिफ उलमा ने बयान किया, और एक अच्छा जुमला यहाँ इस्तेमाल किया कि हमारे लिए इस बात का फ़ायदा नहीं है कि हम गीबत के लुगवी या डिक्शनरी वाले मीनिंग पर बहस करें, हमारे लिए ज़्यादा फ़ायदा यह है कि हम गीबत के शरई मानों को समझें। ये अच्छा जुमला है, क्योंकि ये फरमाते हैं कि शरई मायने को समझना हकीकतन इंसान को उसकी जिम्मेदारियों से आगाह करता है। इन्हें लुगत में बहस करने से हमें नहीं पता चलता कि हकीकतन कौन सी चीज़ हमारे लिए बेहतर है या कमतर है या पस्तर है और क्या करना चाहिए। नहीं, जब तक हम उसके शरई स्कोप को और शरई डायमेंशन को ना समझ लें। اچھا اب جیسے علماء کرام اس بات کو بیان فرماتے ہیں کہ جیسے شہید ثانی یا شہید اول کہ وہ یہ بیان فرماتے ہیں کہ یہ انسان کا ذکر کس حالت میں حال غیبت ہی بما یکرہ نسبتہ الیہ کہ غیبت جو ہے وہ کسی کے حال کو اس طریقے سے بیان کرنا ہے یا ان باتوں کا بیان کرنا ہے کہ ایک شے ہے ایک چیز ہے اس کی نسبت اگر کسی بھی انسان کی طرف دی جائے اس کی موجودگی میں اس کو کراہیت ہو یعنی کسی بھی چیز کی نسبت انسان کی طرف دی جائے تو اس کی کراہیت ہو مما یعد نقصانا فی العرف بقصد الانتقاص والذم ٹھیک ہے یہ کہ اس کی طرف ایسی یعنی وہ کیا چیز ہے جس سے انسان کو کراہیت ہو نسبت دیے جانا کہ اس میں کہتے ہیں کہ وہ دو باتیں نقصانا فی العرف کہ انسان کس بات کو وہ کرتے ہیں ناپسند کرتے ہیں کراہیت کرتے ہیں کہ جس سے آپ کی عرفیت میں نقصان ہو عرفیت کا نقصان سمجھتے ہیں نہیں عرفیت کے نقصان کا مطلب یہ ہے کہ جیسے مثال کے طور پر میں سوسائٹی میں ایک خاص نام یا ایک خاص ریپوٹیشن سے پہچانا جاتا ہوں عرفیت ہے میری ٹھیک ہے یعنی مثال کے طور پر ایک شخص کی عرفیت یا کس حوالے سے وہ پہچانا جاتا ہے کہ یہ پڑھا لکھا انسان ہے یہ قابل انسان ہے اب مثال کے طور پر ہم کو کچھ سمجھ میں بھی آ گیا ہم نے اس کا ذکر ایسے کیا کہ یہ بہت پڑھے لکھے بنتے ہیں حالانکہ کچھ نہیں آتا ان کو یہ کیا ہے یہ نقصان فی العرف ہے کہ ان چیزوں میں انسان کو کیا ہے یہ کراہیت ہے یہ نسبتیں کراہیت ہیں نقصان فی العرف اور بقصد الانتقاص والذم اور یہ کس وجہ سے یہ نقصان عرف کس وجہ سے کہ یا تو نقص بیان کر دیا جائے یا مذمت کر دی جائے اری بس یہ فرماتے ہیں محقق سعید شیخ شہید آئی تھنک یہ شہید ثانی کا ذکر ہے ان کی بیان کی گئی تعریف بات واضح ہو رہی کہ غیبت جو ہے وہ کیا ہے کہ کسی انسان کا ذکر حال غیبت ہی ٹھیک ہے اس کی غیبت میں اس کے پیٹ پیچھے اس کے موجود نہ ہوتے ہوئے بما یکرہ نسبتہ الیہ کس طریقے سے کہ اس کی طرف ایسی نسبت دی جائے جو اگر سامنے ہو تو اس کے لیے باکراہیت ہو وہ باکراہیت نسبت کیا ہوتی ہے مما یعد نقصانا فی العرف وہ باکراہیت نسبت کا مطلب یہ ہے کہ اس کے پہچاننے میں نقصان کا سبب بنے نقصان کا سبب نقصان کا مطلب آپ کو پتہ ہے یعنی کمی کر دینا کٹ ڈاؤن کر دینا اسے کہتے ہیں نقص کسی چیز میں کٹ ڈاؤن یعنی کہ کسی ایک انسان کی ریپوٹیشن کو کٹ ڈاؤن کر دینا کہ اگر ایک شخص مثال کے طور پر ہنرمند مشہور ہے آپ کے انہوں کچھ نہیں آتا ایک شخص کی اگر ریپوٹیشن ہے کہ یہ پڑھے لکھے آدمی ہیں ان کو کہا جائے کہ یہ تو ایسے ہی ہیں یہ انسان کس وجہ سے یقفد الانتقاص والذم کس قصد سے کہ اس کا انتقاص کیا جائے یا مذمت کی جائے یہ ڈیفینیشن شہید بیان فرماتے ہیں اچھا اس میں ایک حدیث ہے کہ جو رسول خدا نے حضرت ابو ذر کو کئی نصیحتیں اور وصیتیں فرمائیں اس میں ایک جملہ ہے کہ پوچھتے ہیں قلت یا رسول اللہ ملغیبتن ملغیبہ کہ یا رسول اللہ غیبت کیا چیز ہے قال ذکرک اخاک بما ہوا فیہ فقد اغتبتہ کہ اگر تم اپنے بھائی کا ذکر اس طریقے سے کرو یعنی اس خرابی کے عنوان سے کرو کہ جو اس میں واقعی پائی جاتی ہے تو یہ غیبت ہے وَإِذَا ذَكَرْتَهُ بِمَا لَيْسَ فِيهِ فَقَدْ بَحَدْتَهُ, اور اگر اس کے ذکر اس برائی کے عنوان سے کرو کہ جو اس میں نہیں پائی جاتی تو تم نے اس پر بہتان لگایا. یعنی اس سے یہ بات سمجھ میں آ رہی ہے کہ کسی بھی عنوان سے برادر مومن کا برا ذکر اس کے پیٹھ پیچھے نہیں ہونا چاہیے. کہ رسول خدا یہ فرما رہے ہیں کہ اگر تم نے کسی ایسی برائی کے ساتھ اس کا ذکر کیا اس کی پیٹھ پیچھے جو اس میں پائی جاتی ہے تو یہی غیبت ہے, اور اگر اس برائی کے عنوان سے اس کا ذکر کیا جو اس میں نہیں پائی جاتی تو یہ بہتان ہے اور تہمت ہے. نہیں پھر سے بتائیے. نہیں لیکن اس کی بھی ضرورت نہیں ہے. نہیں اس کی بھی اس کی ضرورت بھی نہیں ہے کیونکہ اس میں ایک پہلو نکلتا ہے خرابی کا, وہ یہ ہے کہ اس طریقے سے آپ لوگوں کو مس گائڈ کر رہے ہیں. نہیں جھوٹ بھی ہے اور مس گائڈ بھی کر رہے ہیں, کیونکہ اگر یعنی کہ اگر کوئی عملی صفت میرے بارے میں مثال کے طور پر ایک شخص یہ کہے کہ یہ بہت ماہر یا ہنرمند فلاں فلاں کام کرنے والے ہیں اور مجھ میں وہ ہنر نہیں پایا جاتا, تو اگر لوگ میری طرف رجوع کریں گے اس حوالے سے تو ان فیکٹ دو میں سے ایک نقصان پیدا یعنی جنریٹ ہو جائے گا. ایک یہ کہ میں نے اگر کسی وجہ سے اس کام کو کرنے کی حامی بھر لی تو وہ کام خراب ہو جائے گا. نہیں آپ کو ہمیں یہ بات کرنے کی ضرورت ہی نہیں, ہمیں خامخواہ ایک بات کرنے کی کیا ضرورت ہے. میں آپ سے کہہ رہا ہوں نا کہ اس میں ایونچولی نقصان زیادہ ہوگا, فائدے کے بجائے نقصان ہوگا, کیونکہ یہ چیز پھر خود اس کی شرمندگی کا باعث بن جائے گی ان دا لانگ رن. یعنی ایک تو غلط بیانی تو اپنی جگہ ہے ہی ہے, لیکن ان دا لانگ رن یہ جس انسان کو آپ وہ ایٹریبیوٹ دے رہے ہیں بغیر ہوئے ہوئے اس کی شرمندگی اور نقصان کا سبب بنے گی. پھر رسول خدا نے فرمایا جو مشہور حدیث رسول ہے کہ حل تذرون ملغیبہ, کہ کیا تمہیں پتا ہے تدرون جی حل تدرون ملغیبہ, کیا تم اس بات کو جانتے ہو سمجھتے ہو کہ غیبت کیا ہے. لوگوں نے کہا کہ اللہ اور اس کا رسول بہتر علم رکھتے ہیں. تو آپ نے فرمایا کہ اپنے بھائی کا اس طریقے سے ذکر کرنا جو اس کے لیے کراہیت کا سبب ہو, یعنی اپنے بھائی کا اس طریقے سے ذکر کرنا جو اس کے لیے کراہیت کا سبب ہو. اچھا اب یہاں پر کئی باتیں ایسی ہیں کہ جو کافی غور طلب ہیں. ٹھیک ہے اس میں اب پہلے تو جو آوا بیان فرماتے ہیں میں اس کو پڑھ دوں پھر تھوڑی سی ایک دو باتیں اور, کہ فرماتے ہیں کہ حضرت نے اس حدیث میں اپنے بھائی کے غائب ہونے کی شرط نہیں لگائی. یعنی حدیث یہ نہیں کہہ رہی ہے کہ اپنے بھائی کا اس طریقے سے ذکر کرنا اس کے پیٹھ پیچھے جو اس کے لیے باعث کراہیت ہو, بلکہ آپ نے فرمایا کہ ذکر کا اخا کا بما یکرہ ہو, کہ اپنے بھائی کا اپنے اخی کا ذکر کرنا اس طریقے سے کہ جو اس کے لیے کراہیت کا سبب بن جائے. تو فرماتے ہیں کہ اگر کہیں پر لفظ غیبت استعمال ہو رہا ہے تو اس سے وہ بات خود ہی سمجھ میں آ جاتی ہے کہ غیبت یعنی ذکر غیبی, تو اس لیے اس کے شرط کی ضرورت نہیں ہے. لیکن اس میں ایک بات اور بھی واضح ہو رہی ہے, وہ یہ کہ چاہے پیٹ پیچھے ہو چاہے سامنے ہو اس طریقے سے ذکر کرنا مناسب نہیں ہے, لیکن صرف ایک شرط کے ساتھ. یعنی یہ جملہ میری طرف سے کہ صرف ایک شرط کے ساتھ, کہ اگر ہمیں کسی برادر مومن میں واقعاً کسی عیب اور خرابی کا پتہ ہے تو یہ بھی دوسرے مومن کی ذمہ داری ہے کہ اس کو پیار اور محبت اور اس کی عزت نفس کو مجروح کیے بغیر اس کی برائی کا احساس دلا دیا جائے اور بتا دیا جائے. ठीक है, ये भी ज़रूरी है, क्योंकि एक दूसरी रिवायत में जुमला मौजूद है कि मोमिन मोमिन के लिए मिरआ है, आईना है, कि जब एक मोमिन दूसरे मोमिन से मिलता है तो लाजमन इस सोहबत का असर ये होना चाहिए कि एक दूसरे के वसीले से लोगों की अखलाकियात और ईमान की क्वालिटी बेहतर हो। यानी मोमिनीन की बाहमी सोहबत का लाजमी नतीजा ये बरामद होना चाहिए, ठीक है। तो ये बात भी है, तो ये नहीं है कि हम अगर कहें कि हाँ अगर दूसरे मोमिन को कराहियत हो जाएगी या वो नाराज़ हो जाएंगे, वो हो जाएगा, तो मैं उनकी ख़राबी और बुराई को हाईलाइट नहीं करूं। नहीं, ये भी हम पर ज़रूरी है, ये भी हम पर वाजिब है कि अगर हम इस चीज़ को देख रहे हैं कि कोई हमारे बरादरान ईमानी में ग़लती है, ख़राबी है, नऊज़ु बिल्लाह बुराई है, कि जिसकी वजह से हमें ये बात समझ में आ रही है कि इनके दराजात उखरवी में मसला हो जाएगा या खुदा की बारगाह में प्रॉब्लम आ जाएगी, तो उसको हाईलाइट करना ज़रूरी है, लेकिन इज़्ज़त नफ्स के तहफ़्फ़ुज़ के साथ, जलील करके नहीं, मजम्मत के अंदाज से नहीं। अच्छा, दूसरी बात यह है कि जब ये बात हमें पता है कि जब अखी और अखुव्वत का लफ्ज़ यहाँ पर इस्तेमाल हो रहा है तो यहाँ पर कौन सा भाई है, वो रिश्तेदार वाला भाई नहीं है, बल्कि इन्नमल मुमिनून इख्वतुन, इसके बैकग्राउंड में कि रसूल खुदा जब अखू का लफ्ज़ इस्तेमाल कर रहे हैं तो ये नहीं कि अपने सगे भाई या कज़न्स की बात हो रही है खाली, बल्कि तमाम बरादरान ईमानी की बात, क्योंकि कुरान करीम की आयत है कि इन्नमल मुमिनून इख्वतुन। फिर एक जुमला, यानी कि इसी रिवायत के शुरू में एक, ये जो रिवायत है जिसके आखिर में कि गीबत क्या है, आप फरमाते हैं अलगीबत अशद मिन ज़िना, कि गीबत जो है अशद है, बहुत ज़्यादा शदीद और सख्त है ज़िना से। लोगों ने पूछा वलेमा ज़ाका या रसूल अल्लाह, ये कैसे या रसूल अल्लाह? आपने फरमाया कि लअन्न रजुल यज़नी फ़यतूबु इलल्लाहि फ़यतूबुल्लाहु अलैहि फ़यतूबुल्लाहु अलैहि, कि जब उस बदकारी का मुर्तकिब इंसान अल्लाह की तरफ तौबा करता है तो अल्लाह उसकी तौबा को कबूल कर लेता है। वलगीबतु ला तुग़फ़रु हत्ता यग़फ़िरहा साहिबुहा, लेकिन गीबत की मग़फ़िरत उस वक्त तक मुमकिन नहीं होती जब तक जिसकी गीबत की गई है वो मग़फ़िरत ना कर दे। हत्ता यग़फ़िरहा साहिबुहा, और फिर आपने फरमाया वह अक्लो लहम ही मिन मआसिल्लाह, और इसी का एक जुमला ये भी है कि अपने भाई का यानी गोश्त का खाना जो है वो अल्लाह की मासियत में, ये भी कुरान की आयत है, आपको ज़हन में होगा सूरह हुजरात में, कि जो गीबत करते हैं अल्लाह के नज़दीक कराहियत है, और कराहियत क्या है कि लहम अखी, अपने भाई का गोश्त खाना, कि अगर तुमसे कहा जाए कि नऊज़ु बिल्लाह ये काम करो फ़करे तुमो, तो तुम्हें यकीनन इससे कराहियत आएगी, तो तुम इस अमल को भी इसी तरीके से बाकराहियत समझो, ठीक है। तो अब ये बात है कि वही जो बात आप जैसे कह रहे हैं कि इन दो जुमलों से पता चलता है कि बुरा जो मजम्मत वाला जिक्र है गैब में, इन्हें पीठ पीछे, वो नक्स के हवाले से, कि आप कोई भी बात ऐसी करें। अच्छा, इसमें ये भी एक बात है कि बाज़ औक़ात, और ये बारीक मसाइल और मामलात में से, कि बाज़ औक़ात किसी के लिए ज़ाहिरन अच्छे लफ्ज़ इसलिए बोले जाते हैं कि उसकी इज्जत कम हो जाए या नक्स हो जाए। यानी अच्छे लफ्ज़ों को बाज़ औक़ात ऐसे तंज़िया अंदाज से बयान करना, या अच्छे अल्फाज में इस तरीके के लबो लहजे को शामिल करना, या कुछ लफ्ज़ों को बीच में डाल देना कि जिससे ओवरऑल नतीजा जो है ना वो तनकीस की शक्ल में बरामद हो, कि जिस इंसान का जिक्र किया जा रहा है उसका अच्छा इम्प्रेशन कायम ना हो। बज़ाहिर आपने बड़े अच्छे अच्छे अल्फाज इस्तेमाल कर लिए, बज़ाहिर, यानी एक ये बहुत टिपिकल स्टाइल है, आपका भी गौर कीजिएगा कि दो चार जुमले बोले आपने कि हाँ वो ये हैं, लेकिन एक लेकिन के साथ एक थोड़ा सा छोटा सा दो चार लफ्ज आ जाते हैं और वो सब पे पानी फेर देते हैं, वो एक नई तस्वीर सामने ले आते हैं। तो यानी कहने का मतलब क्या है कि गीबत फकत जिक्र मजम्मती नहीं है किसी के पीठ पीछे, बल्कि गीबत बहुत ज्यादा बात करने वाले की नीयत पर भी डिपेंडेंट है। देखें, मैं इसीलिए तो आपकी खिदमत में अर्ज कर रहा हूँ ना कि नीयत बहुत अहम रोल प्ले कर रही है यहाँ पे। कि बाज़ औक़ात लोग किसी का जिक्र करते हैं बज़ाहिर जिक्र खैर की तरह, लेकिन उसमें बीच बीच में ऐसे लुक्मे देते जाते हैं कि बैड इम्प्रेशन जनरेट हो जाए। ठीक है, और क्यों? इसलिए कि उनकी नीयत ये होती है कि एक शुगर कोटेड वे में इस इंसान को जलील किया जाए दूसरे की नज़र में। तो गीबत फकत इस बात को ना समझें कि गीबत का मतलब यह है कि आप जो हैं वो किसी के लिए बुरे अल्फाज पीठ पीछे निकाल रहे हैं, या गीबत का मतलब फकत यह है कि किसी के लिए किसी की जो है मजम्मत या बुराई कर रहे हैं पीठ पीछे। नहीं, बल्कि हम जब भी किसी खास तौर से मोमिन का जिक्र करें तो हमें अपनी नीयत को खुरच खुरच के देखना पड़ेगा पहले कि कहीं हमारी नीयत में ये चीज एग्जिस्ट तो नहीं करती है कि मैं इस इंसान की कोई बुराई करना चाह रहा हूं। तो इस हवाले से गीबत जो है ना, फिर ये उसके बारीक पहलू हैं नजर रखने के हवाले से। ठीक है, और ये बहुत अहम बात है, ये बहुत अहम बात है। इसीलिए अक्सर औकात ये भी होता है कि अगर आप कोई सख्त जुमला किसी से कहें और वो अच्छी नीयत से कहा जाए तो वो हुस्ने खुल्क में आता है, और अगर आप किसी के लिए बड़ी मीठे मीठे बातें करें लेकिन उसके पीछे सारी नीयत बुरी हो तो वो सूए खुल्क में आता है। तो इस पहलू को भी बहुत ज्यादा तवज्जो देने की जरूरत है कि नीयत क्या है। नीयत हुस्न है यानी अच्छी है, हुस्ने नीयत है या सूए नीयत है। अब इसमें क्या फरमाते हैं कि एक रिवायत से पता चलता है कि गीबत जो है फ़कत वो नहीं है, यानी कि ज़िक्र कौली नहीं है। ज़िक्र कौली का मतलब है कि गीबत जो है फ़कत ज़बान से कही जाने वाली बात भी नहीं है। ख़ुद आयशा, जनाब आयशा बयान फरमाती हैं कि हमारे पास, यानी मैं रसूल अल्लाह के पास बैठी हुई थी, एक औरत दाखिल हुई, जब वो गई तो मैंने हाथ के इशारे से कहा कि इस ये पस्ता कद है। पस्ता कद समझते हैं, छोटे कद की है। रसूल खुदा ने फरमाया कि तुमने इसकी गीबत की, इन्हें जबान से कुछ नहीं कहा, ठीक है, हाथ के इशारा किया कि ये छोटे कद वाली है, और उसमें शायद कोई वही मजहके का या उसमें, तो रसूल खुदा ने फरमाया तुमने इसकी गीबत की, इग्तबता। तो ये यानी ये उसकी बारीकियां हैं। ठीक है, यानी ये काम ऐसा नहीं है कि हम कहें कि हाँ मैंने किसी के लिए कोई बुरी बात तो नहीं की। नहीं, बुरी बात फकत पे या गीबत नहीं खत्म हो जाती, बल्कि मैंने जब भी किसी का जिक्र किया अपने बरादर मोमिन का तो मेरे अंदर ऐसी कोई नीयत तो नहीं थी कि इस जिक्र की वजह से लोग इसको बुरा समझ लें, ये इस जिक्र की वजह से इसका मकाम लोगों की नजरों में नीचा हो जाए, यानी ये नीयत लेके तो बात नहीं की मैंने। और ये बड़ा एक मुश्किल मरहला आ जाता है गीबत, या जैसे ये इशारे वाली बात है कि ऐसे आंखों के इशारे, हाथों के इशारे और मुख्तलिफ किस्म के इशारे बहुत हो रहे होते हैं। और मैंने पहले भी एक बात कही थी कि हमारे जो सोसाइटी के अंदर एक बड़ा मैंने बहुत महबूब मशगला है जिसको हम कहते हैं रिकॉर्ड लगाना, और ये दोस्तों के अंदर बैठ के और उनकी सोहबतों में ये चीज़ हो रही होती है, तो मैंने ये बात कही थी कि आपको ये बात कैसे पता चल गई कि जिस दोस्त के लिए आप इस किस्म के जुमले बयान कर रहे हैं या सब लोग मिल के एक बात कर रहे हैं, उसके दिल को तकलीफ़ नहीं हो रही? अगर वो ज़ाहरी एतबार से वो भी आपके साथ हंस रहा है, तो आपने ये कैसे अज्यूम कर लिया कि उसके दिल पर चोट नहीं लग रही है? आपको ये बात कैसे पता चली? तो ये अखलाकियात यानी इन जगहों पर आके ना सही मानों में हुस्न खुल्क इन मकामात पे जनरेट होता है। ये एक तो वो नॉर्मल अखलाक है कि हाँ मैंने बुराई नहीं की, मजम्मत नहीं की, जलील नहीं किया, फला नहीं किया, ये नॉर्मल अखलाक है, ये कोई आला मेयार अखलाक नहीं है। आला मेयार अखलाक इन जगहों पर आके आता है कि जब इंसान की हरकत से, सकनात से, इशारों से, फिर नीयतों से, जैसे मिसाल के तौर पर इस चीज़ की मिसाल कुरान करीम ने दी है, इस उखुवत की मिसाल में थोड़ी आयतें आपके सामने पढ़ता हूँ, बड़ी बहुत ही ज़बरदस्त आयतें हैं वो सूरह हशर में कि सूरह हशर के अंदर जहाँ पर अल्लाह ने इस बात का ज़िक्र फरमाया है कि जो लोग भी इस्लाम लाते हैं वो आपस में कैसे रिलेटेड हैं और जो मुसलमानों के दुश्मन हैं उनके साथ रवैया क्या है या वो इनके साथ कैसे रिलेटेड हैं, यानी इस पूरी रिलेशनशिप को डिफ़ाइन किया अल्लाह ने सूरह हशर में। तो वो तो नहीं, मैं उसकी तफसील में तो नहीं जाता, वल्लज़ीना तबव्वउद्दार والإيمان من قبلهم يحبون من هاجر إليهم ولا يجدون في صدورهم حاجة مما أوتوا، یعنی اب یہ ذکر ہے کس کا؟ کہ مہاجرین اور انصار کا، کہ وہ لوگ جو اپنے گھروں کو چھوڑ کر آئے ادھر اور ان سے پہلے ایمان لے آئے، یعنی انصار سے پہلے، ظاہر مہاجرین کی سبقت ہے انصار سے پہلے، يحبون من هاجر إليهم۔ اب یہاں پر یہ جو جملہ ہے نا، یہ ایک ایک لفظ ہمارے لیے بہت زیادہ قابل غور ہے، اور اسی سے ہی ہم کو سمجھ میں آ جاتا ہے کہ ہماری اسلامک سوسائٹی کا پورا جو ہے نا فریم ورک وہ کیا بنا ہوا ہے۔ يحبون کا کیا مطلب ہے؟ محبت کرتے ہیں، نہ کہ رعایت کرتے ہیں۔ ٹھیک ہے، میں جیسے مثال کے طور پر آپ آئے، میں نے آپ کے سامنے چائے رکھی، بسکٹ رکھا، آپ کو عزت سے بٹھایا، یہ میں نے آپ کے ساتھ رعایت کی ہے۔ محبت پتہ نہیں ہے، محبت ایک اور بات ہوتی ہے۔ تو یحبون من ہاجر الیہم، جو ہجرت کر کے ان کی طرف آئے ہیں ان سے محبت کرتے ہیں۔ ولا يجدون في صدورهم حاجة مما أوتوا، اور جو کچھ ان کو دے دیا گیا اس کے حوالے سے اپنے سینوں میں کوئی حاجت نہیں پاتے، یعنی ان کو یہ ملا مثال کے طور پر یہ ایمان میں سبقت کی ہے، جو بھی اچھا ہی نظر آئے، یہ نہیں کہ اس کو خود بھی، کیونکہ سب سے پہلا جو ایک خرابی پیدا ہوتی ہے جب دو انسان اور ایون دو مسلمان بھی آپس میں ملتے ہیں، وہ فقط یہ کہ آپ کے پاس ایک چیز ہے، اس کو دیکھ کے فوراً اس کی حاجت طلب میرے دل میں بھی پیدا ہو جائے گی۔ اب یہ بہت بڑا معیار ہے، آپ سمجھ رہے ہیں اس بات کو، کہ دوسرے مسلمان کو جو دیکھ رہے ہیں کہ ان کے پاس جو نعمتیں ہیں اپنے سینوں میں اس کے بارے میں حاجت نہیں پاتے۔ وَيُؤْثِرُونَ عَلَىٰ أَنفُسِهِمْ وَلَوْ كَانَ بِهِمْ خَصَافَةٌ، اور جو کچھ انہوں نے اپنے پاس رکھا ہوا ہے یا جو چیز ہے اس پر دوسروں کو اپنے اوپر فوقیت دیتے ہیں، یعنی انصار نے مہاجرین کو ضروریات کے حوالے سے اپنے اوپر فوقیت دی۔ جب وہ آئے، لٹ مٹ کر آئے، اپنا سب گھر چھوڑ کر آئے، اپنی ساری چیزوں کو چھوڑ کر آئے، یہ کوالٹی ہے، یعنی اس کو کہتے ہیں، اس کو کیا کہتے ہیں؟ اخوت ایمانی, اس کا مطلب ہے انما المؤمنون اخوتن. یہ میں اخوت کے معنی بتا رہا ہوں آپ کو, کہ جب بیان ہو رہا ہے کہ انما المؤمنون اخوتن, کہ بے شک مؤمنین آپس میں ایک دوسرے کے بھائی ہیں, اخی ہیں, رشتہ اخوت میں بندھے ہوئے ہیں, تو اس رشتہ اخوت کی مثال جو رسول خدا نے بیان کی تھی وہ مواخات بہت مشہور بھی ہے نا, انصار و مہاجرین جب ملے تھے یہ, اور اس کو قرآن کریم نے ان لفظوں میں بیان کیا, یہ انصار کا کیریکٹر ہے, کہ یہ نہیں کہ فقط اپنے گھر میں جگہ دی, یہ نہیں کہ فقط ان کی ضروریات کی چیزیں دیں, بلکہ کس طریقے سے محبت کے ساتھ اپنے شہر میں رکھا, اس طریقے سے ان کو رکھا کہ جو ضرورت کی چیزیں اس میں اپنے آپ کو پیچھے کر لیا, ان کو اوپر کر دیا, اور پھر خدا اس چیز کو ایک کوالٹی کی شکل میں بیان فرما رہا ہے کہ وَمَن يُقَ شُحَّ نَفْسِهِ فَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ, اور جو اپنے نفس کو لالچ سے, بخل سے بچا لے جائے, بس ایسے ہی لوگ فلاح پانے والے ہیں. لالچ اور کنجوسی سے اپنے نفس کو بچا لے جائے, وہ ہیں مفلحین, فلاح یافتہ ایسے افراد. پھر اس کے بعد وَالَّذِينَ جَاؤُوا مِن بَعْدِهِمْ, پھر یہ مہاجرین اور انصار کے بعد وہ لوگ جو ان کے بعد آئے, یعنی مزید پھر اسلام نے اسلام پھیلا, مزید لوگ اس دائرے میں داخل ہوئے, جو ان کے بعد آئے وہ کیا کہتے ہیں, يَقُولُونَ رَبَّنَا اغْفِرْ لَنَا وَلِإِخْوَانِنَا, اے ہمارے رب ہماری مغفرت فرما اور ہمارے بھائیوں کی مغفرت فرما. اب یہ بھائی کون ہے, یہ کوئی رشتہ داری والے بھائی نہیں ہے, یہ پوری اسلامک کمیونٹی ڈیولپ ہو رہی ہے جو شروع ہوئی تھی مہاجرین اور انصار سے, اور پھر دیگر مومنین اس میں ایڈ ہو رہے ہیں. تو جو ان کے بعد آئے ہیں وہ کیا کہہ رہے ہیں کہ ربنا اغفر لنا ولی اخواننا, ہماری مغفرت فرما, ہمارے بھائیوں کی مغفرت فرما, الذین سبقونا بالایمان, اور وہ ہمارے بھائی کون ہیں جنہوں نے ایمان میں ہم پر سبقت کی ہے, یعنی ہم سے پہلے ایمان لائیں. ولا تجعل, یہ دعا بہت اہم ہے جسے ہمیں مسلسل کرتے رہنا چاہیے, ولا تجعل فی قلوبنا غلا للذین آمنوا, اور ہمارے قلوب میں ایمان والوں کے لیے غل کو, مطلب ایک جو بے چینی سی ہوتی رہتی ہے نا, نگیٹو جو چیزیں ابھرتی رہتی ہیں, پاپ اپ ہوتی رہتی ہیں, وہ یہ غل والی بات ہے. یعنی غل کا مطلب یہ ہے کہ ایک ایسی چیز جو ایک کسی انسان کے حوالے سے میرے دل میں ابھرے اور مجھے اس کی برائی پر آمادہ کر دے یا اس سے اچھائی سے روک دے, ٹھیک ہے, یعنی کہ میرے اندر میرے قلب میں نعوذ باللہ ایسی چیز پاپ اپ ہو ابھرے جو برادر ایمانی کے لیے یا اس کے ساتھ اچھائی کرنے سے روک دے یا اس کی برائی کرنے پر آمادہ کر دے. ربنا, یعنی ولا تجعل فی قلوبنا, ہمارے قلوب میں ایسی کسی چیز کو قرار نہ دے, کیا, غلا للذین آمنوا, غل ان لوگوں کے لیے کہ جو ایمان لائے. ربنا انک رؤوف الرحیم, یہ ہے وہ طریقہ کہ جس سے ایک مسلم سوسائٹی میں ایک مومنین کو حرکت کرنا چاہیے, یہ وہ سنت ہے. اور ان دعاؤں کا مطلب کیا ہے, ان دعاؤں کا کرنا یا ان دعاؤں کے پڑھتے رہنے کا, کہ یہ تمام چیزیں نیچرلی ابھرتی ہیں دلوں میں, یعنی ایسا نہیں ہے کہ یہ انسان ان چیزوں سے پاک ہوتے ہیں, اہل ایمان ان چیزوں سے پاک ہوتے ہیں, نہیں, اس بارے میں مسلسل متوجہ رہنے کی ضرورت ہے, اس بارے میں مسلسل ایفرٹ کرنے کی ضرورت ہے, اس بارے میں خدا سے مسلسل مانگتے رہنے کی ضرورت ہے, اے خدا ہمارے دلوں میں یہ والی چیز نہ, یہ غل نہ پیدا ہو جائے اہل ایمان کے لیے, یعنی وہ کیفیات پیدا نہ ہو جائیں کہ میں اپنے برادران ایمانی کے ساتھ نیکی کرنے سے پیچھے ہٹ جاؤں نعوذ باللہ, کیونکہ آپ دیکھیں کہ جب بھی یہ کیفیت ہوتی ہے نا، یعنی کہ جب بھی ہم سے یہ عمل سرزد ہوتے ہیں، جب بھی رشتے ٹوٹتے ہیں، جب بھی دوریاں پیدا ہوتی ہیں، سب سے پہلے اس کی جڑ انسان کے قلب میں ہوتی ہے، لیکن خود بخود یہ سب چیزیں نہیں آ جاتی ہیں، پہلے قلب میں یہ غل ایجاد ہوتی ہے اور اس کی وجہ سے دو میں سے ایک کیفیت پیدا ہو جاتی ہے، کہ میں اس سے اچھائی کرنے سے رک جاتا ہوں یا نعوذ باللہ اس کی برائی کرنے پر آمادہ ہو جاتا ہوں۔ تو یہ چیز مسلسل مانگتے رہنا ہے، مسلسل مانگتے رہنا ہے۔ اور ایک اور بات، نماز کا وقت ہو رہا ہے تو میں ایک بات کر کے ابھی اس کو روک دیتا ہوں گفتگو کو یہاں پہ، کہ شیطان کو جو چیز سب سے زیادہ محبوب ہے، اس بات کو ہمیشہ ذہن میں رکھیے گا کہ شیطان کو جو چیز سب سے زیادہ محبوب ہے وہ مومنین کے درمیان مناقشہ ہے۔ یعنی شیطان اس بات سے زیادہ اور کسی چیز سے خوش نہیں ہوتا کہ دو مومنین آپس میں اپنا رخ ادھر اور ادھر کر لیں۔ نہیں نہیں، ایسا نہیں ہے، ایسا نہیں ہے، نہیں نہیں، یعنی کہ وہ ہم دیکھیں جب بھی، نہیں 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 نہیں، اس بات کو سمجھیں، یہ بہت اہم بات ہے۔ نہیں نہیں، یہ میں بتا رہا ہوں، اس بات کو سمجھنا بہت ضروری ہے کہ جب انسان اسلام قبول کرتا ہے، پہلی اسٹیج میں آتا ہے، ٹھیک ہے، اسلام اس کا تھوڑا ترقی کرتا ہے، اس کے دل میں ایک مضبوطی پیدا ہوتی ہے، وہ انسان ایمان کی حالت میں داخل ہو جاتا ہے۔ لیکن ایمان کی حالت میں داخل ہونے کا مطلب یہ نہیں ہے کہ نفس کے تمام مسائل اور شیطان کی تمام مکاریوں سے نجات مل گئی ہے۔ مومن ہے، ابتدائی نہیں نہیں ابتدائی درجے کا مومن ہے، بلکہ اچھے خاصے مومنین، اچھے خاصے مومنین، یعنی یہ تو وہ مراحل ہوتے ہیں کہ جیسے جو ہم نے کہا تھا کہ انسان صراط مستقیم پہ آ جائے، تمام مسائل سے رستوں سے گزر جائے، تب جا کے بچتا ہے، یعنی کہ بہت دور تک یہ خطرات موجود ہیں، ٹھیک ہے۔ ایسا نہیں ہے، یعنی کہ اس کا مطلب یہ نہیں کہ انسان مومن کے دائرے سے باہر نکل گیا، مومن رہتے ہوئے یہ تمام خطرات ایگزسٹ کرتے ہیں، اور اسی وجہ سے مومنین کو بہت زیادہ واچ فل ہونے کی ضرورت ہے۔ لیکن ہم اس کو یہ نہیں، یہ بات سمجھنے والی کہ ایسا نہیں ہے کہ وہ مومن والی کیٹیگری سے باہر آ گیا، لیکن وہ اس کے لیے ایک ٹارگیٹ جنریٹ ہو گیا شیطان کے واسطے، ٹھیک ہے، یہ بات ضرور ہو گئی۔ کہ یعنی جیسے مثال کے طور پر کہ اگر کوئی مومن کامل ہے،
ٹھیک ہے، اس نے وہیں ختم کر،
وہ نہیں نو جو اگر
اس نے ڈائیورٹ کر لیا، اپنے اس طرف چلا گیا، دونوں رخ موڑ لیا، اب تو باہر ہو گیا نا وہ،
ہاں، اگر وہ عمل انجام پا گیا، اگر عمل انجام پا گیا تو اس کی وجہ سے ایمان میں ایک بڑی خرابی واقع ہو گئی۔ انہیں ابھی بھی یہ نہیں کہیں گے کہ یہ مومن سے باہر ہو گیا، ٹھیک ہے، ایمان میں ایک بڑی خرابی واقع ہو گئی، اگر اس خرابی کی اصلاح نہیں کی گئی، اور سب سے بڑی برائی کی بات کہ اگر اس کو پرسسٹ کیا گیا تو پھر شیطان کا شکار ہو جائے گا۔
سے بات یہ سمجھ آتی ہے کہ یہ کیونکہ ایک بہت ہی بیسک بلڈنگ بلاک ہے سوسائٹی کا، دو مومنوں کا، اور کیونکہ شیطان کا مین فوکس یہ ہے کہ انسان کو فسٹ سے فسٹ، تو یہ بالکل فسٹ اسٹیپ ہے کہہ سکتے ہیں کہ انسان کو پستی تک لے جانے کے لیے، اس راستے
کون سی کون سی دیکھیں، بیسیکلی اگر آپ دیکھیں نا کہ شیطان جو ہے نا وہ ایک آگ کا نام ہے، ویسے اگر دیکھیں شیطانت جو ہے نا وہ نار ہے نا، اس نے اپنا فخر بھی اپنے ناری ہونے پہ کیا، تو اس کی ساری ٹینڈنسی یہی ہوتی ہے کہ جہاں بھی کوئی چیز ہو نا اس کو جلا دے، اس کو ہاں، یعنی میں سب کچھ جلا کے راکھ کر دوں۔ تو اسی لیے حسد کی جو مثال دی گئی وہ بھی اسی سے دی گئی، آگ سے دی گئی۔ تو شیطان یہ کہ جتنے بھی بانڈیجز ہیں، اور اسپیشلی بانڈیجز آف لو اینڈ افیکشن بیسڈ آن ٹروتھ، उन सबको जलाना शैतान की अव्वलीन प्रेफरेंस है कि इसको मुझे नहीं छोड़ना, ठीक है। और हम यानी अपने कमजोर ईमान की वजह से नऊज़ुबिल्लाह इस मुसीबत का बहुत जल्दी शिकार हो जाते हैं। इन्हें अगर हम कम से कम इसी बात को सोच लिया करें ना कि मैं अगर किसी भी मुसलमान बरादर मुस्लिम से नाराज़ हो रहा हूँ तो इसमें रसूल खुदा और आइम्मा का दुखी होना है और शैतान की खुशी है, तो शायद मैं बहुत मरतबा रुक जाया करूँ इस अमल से और बहुत ज़्यादा दरगुजर कर लिया करूँ। جی اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم۔ تو جیسا کہ میں عرض کر رہا تھا کہ بیسیکلی اگر ہم کیونکہ غیبت کا جو جس چیز سے ریلیٹ کیا گیا ہے غیبت کو وہ خاص طور سے رشتہ اخوت سے ریلیٹ کیا گیا ہے، یعنی مومنین کے درمیان رشتہ اخوت سے، اور اگر ہم رشتہ اخوت کو اچھے طریقے سے سمجھ لیں تو شاید غیبت کے معاملات اور مسائل بھی ہمیں کافی اچھے طریقے سے سمجھ میں آ جائیں۔ یعنی مثال کے طور پر کہ آپ اس بات کو خود نوٹ کریں کہ اگر جو تین باتیں ابھی ہم نے پڑھی سورہ حشر کی آیت میں کہ اگر مومنین آپس میں ایک دوسرے سے فقط رعایت والا تعلق نہیں بس بلکہ محبت والا تعلق ڈیولپ کر لیں، تو یہ محبت والا تعلق جو ہے یہ بذات خود اس غیبت والے گناہ کو بہت کم کر دے گا، کیونکہ جس کے ہم محبت کرتے ہیں اسینشلی اس کی برائی نہیں کرتے، نہیں کہ جیسے مثال کے طور پر ہم اپنی اولاد سے محبت کرتے ہیں تو اولاد سے محبت کرنے کا یہ لازمی جزو ہے کہ میں ہمیشہ اس کی تعریف ہی کروں گا یا اس کے گناہوں کی یا ایون اس کی برائیوں کی بھی پردہ پوشی کروں گا، یہ ایک بالکل لازمی نتیجہ نکلتا ہے اس محبت کا۔ اور اسی طریقے سے کہ جب ہم اس کو یعنی دوسروں کو یا اپنے برادر ایمانی کی یا کسی کی ضروریات کو یا اس کے معاملات کو اس کے مسائل کو اپنے معاملات پہ ترجیح دیتے ہیں تو یہ تمام کی تمام چیزیں خود بخود اس بات کا سبب بن جاتی ہیں کہ اندر سے یہ قدورت اور وہ تمام جسے غل کہا گیا ہے وہ تمام کی تمام چیزیں نکل جائیں اور یہ برائی نہ ہو، ٹھیک ہے۔ تھوڑی سی ایک دو باتیں اور کر لیتے ہیں کہ یہ فرماتے ہیں کہ اس بارے میں کوئی شک نہیں ہے کہ غیبت کبائر گناہ میں سے، ٹھیک ہے، گناہان غیبت کے گناہان کبیرہ میں سے ہونے کے بارے میں کسی کو کوئی شک نہیں ہے کہ انہیں کسی کے دماغ میں یہ خیال بھی نہیں آئے کہ یہ صغیرہ چھوٹے گناہوں میں سے، اور صغیرہ اور کبیرہ کی بات یعنی کہ یہ جو ڈویژن ہے بہرحال یہ قرآن میں بھی ہے صغائر و کبائر کے حوالے سے کہ اگر تم چھوٹی چیزوں سے یا کم تر گناہوں سے بچتے رہو گے تو پھر خدا تمہارے بزرگ گناہوں یا کبائر گناہوں ذنوب کو کی مغفرت کر دے گا اور اس قسم کی چیزیں۔ تو اب یہاں پر سب سے پہلا تو ایک معاملہ یہی ہوتا ہے، انہیں سوال یہ پیدا ہوتا ہے کہ صغیرہ اور کبیرہ کی ڈفرینسیشن کیسے کی جائے۔ بعض حدیثوں میں ہمارے پاس یہ بھی ہے کہ جنہیں امام علی علیہ السلام نے ایک بہت اہم اسپیکٹ کی طرف اس میں صغیرہ اور کبیرہ کے حوالے سے متوجہ کرایا ہے کہ آپ نے فرمایا کہ حقیقتاً کوئی گناہ بھی صغیرہ نہیں ہوتا، اور اسپیشلی یعنی گناہ کے صغیرہ اور کبیرہ ہونے کا ایک کرائٹیریا آپ نے بڑا اہم بیان کیا کہ اگر کوئی غلطی انسان سے سرزد ہو جائے شہوات یا کسی جذبات سے مغلوب ہو کر وہ ایک اور بات ہے، لیکن اگر انسان ایک غلطی کو غلطی جانتے ہوئے اس پر اصرار کرے اور اس سے بدتر اس بات کو جانتے ہوئے کہ خدا اس سے ناراض ہے اور پھر بھی یہ کام کرے تو چھوٹے سے چھوٹی غلطی بھی گناہ کبیرہ بن جائے گی، ٹھیک ہے، اس ایسپیکٹ کے ساتھ۔ بات واضح ہو رہی ہے کہ یعنی کہ ایک غلطی ہے انسان سے سرزد بھی، और उसमें यानी कि मैं जैसे अर्ज करूं कि बहुत छोटी छोटी सी बातें भी अगर ले लें हम के जैसे हराम नज़र, छोटी बात तो नहीं है लेकिन आजकल के दौर में छोटी हो गई है, हराम नज़र करना या ऐसे ही किसी को जैसे मैंने कहा कि किसी मोमिन को नीचा कर देना या जुमले कस देना, हालांकि ये छोटे गुनाह नहीं है लेकिन फिर कि अगर एक जज्बे से मगलूब हो के गलती हो गई, एक दफ़ा हो गई, दो दफ़ा हो गई, लेकिन अगर इंसान गलती पर इसरार करे और उससे बढ़कर ये जानते हुए कि खुदा इससे नाराज़ है और फिर भी करे, तो वो छोटी गलती भी गुनाह कबीरा में ही काउंट होती है। ये एक बात। दूसरा, एक जो मैंने पढ़ा था कि मोहम्मद तकी आमली एक बुज़ुर्ग आरिफ गुजरे हैं, उनकी एक किताब मेरे पास है, यहाँ तो नहीं लेकिन उसमें उनकी कुछ तकारीर हैं, उसमें उन्होंने ये सगीरा और कबीरा पे गुफ्तगू की थी। एक क्राइटेरिया उन्होंने बयान किया था कि सगीरा और कबीरा में गुनाह किस तरीके से तकसीम होते हैं कि जिस खता का जिब्रान या जिस खता का कवर करना मुमकिन ना रहे वो कबीरा होती है। ठीक है, यानी कि जैसे मिसाल के तौर पर जिना के हवाले से है कि उसके ज़रिए से जो ख़राबी पैदा होती है उसका कवर करना मुमकिन नहीं होता, यानी हुरमत जाने के हवाले से और फिर उसके साथ जो और दीगर नतायज बरामद होते हैं। ठीक है, तो ये यानी एक ये मिसाल है। और इस हवाले से गीबत जो है वो क्या है, गुनाह ने कबीरा में क्यों आती है कि अगर हमने खुदा ना खास्ता किसी की हुरमत और इज्जत को ख़राब कर दिया, वापस कैसे लेकर आएंगे। तो ये एक क्राइटेरिया उन्होंने बयान किया है गुनाहाने सगीरा और कबीरा का कि वो गुनाह के जो ऐसा डैमेज जनरेट कर दें जो रिकवरेबल नहीं हो, जिसको आप वापस ना ला सकें, यानी एक ऐसा तीर जो तबाही मचा दे और उस तबाही को आप दोबारा सही नहीं कर सकें, तो वो तमाम गलतियां क्या हैं, वो सब गलतियां गुनाहाने कबीरा में काउंट होती हैं। और तकरीबन अगर इंसान आगे इन्हें देखता जाए ना थोड़ी दिक्कत और बारीक बीनी से, तो सिर्फ इतने ही गुनाहों का मतलब समझ लें मग़फ़रत और माफ़ी वाली बात होती है कि जो इंसान एक भूल से या जज्बात से मग़लूब होके इक्का दुक्का मरतबा कर जाए, वरना बाकी ऐसा नहीं है कि खुदा की तरफ से इस बात का कोई अलाउंस है कि किए जाओ बस और अपनी हरकतों से लेकर, ऐसा कोई अलाउंस नहीं है खुदा की तरफ से। और ये तमाम के तमाम मामला जो हैं ये बहुत ख़राबियाँ लेकर आते हैं अगर खुदा ना खास्ता।
यानी इक्का दुक्का क्या मतलब, इक्का दुक्का तो बाकी
यानी कि एक दो मरतबा इंसान से एक काम हो गया यानी एक मरतबा एक गलती हो गई हमसे, चलिए एक दफ़ा माफ़ी की, दूसरी मरतबा गलती हो गई, लेकिन ये नहीं कि गलती आदत बन गई कि एक मरतबा हो गया, दो मरतबा हो गया हमने, लेकिन फौरन माफ़ी मांगी हमने, तवज्जो की, सही किया, लेकिन ये नहीं कि आदत बन गई कि हम हर दिन नऊज़ुबिल्लाह वही गलत काम करते हैं, फिर रात को अल्लाह से माफ़ी मांग लेते हैं, फिर सुबह वही काम शुरू हो जाते हैं। और इसका जो लाजमी नतीजा है यानी कुरान की ज़बान में वो क्या है, कसावत कल्ब। इस अमल का नऊज़ुबिल्लाह अगर ये प्रैक्टिस आ जाए तो उसका लाजमी नतीजा है कि दिल पत्थर की तरह सख्त हो जाते हैं और उसमें फिर मारिफ और अच्छाई की बातें फिर जज्ब नहीं होती। ठीक है, और अगर खुदा ना खास्ता इसमें यह चीज भी शामिल हो जाए कि इंसान को पता है कि इससे खुदा नाराज है और फिर भी वही काम करें, यानी जैसे मिसाल के तौर पर हमारे यहाँ पाकिस्तान में ये इस पर बहुत बहस होती रहती, शादी ब्याह के अंदर जो हरकतें हो रही, या एक चीज़ अल्हम्दुलिल्लाह रफ्ता रफ्ता करके ये चीज़ें ख़त्म हो गई लेकिन अपनी नौजवानी में हमने ये सब कुछ बहुत भुगता देखा है। शादी का वक्त आ गया, अब वो लड़के की दाढ़ी रखना एक अज़ाब है कि ना लड़की हिजाब कर सकती है ना लड़का दाढ़ी रख सकता है, क्योंकि शादी के वक्त जो है ना ये दोनों चीज़ें उनके हुस्न और ज़ेबाई के बरखिलाफ़ हैं। तो यानी ये बुज़ुर्ग ये काम करा रहे होते थे कि अल्हम्दुलिल्लाह इनकलाब की बरकत से, इनकलाब की बरकत से माहौल बहुत बदला है, वरना मैंने बचपने में ये सब चीज़ें खुद देखी हैं, भुगती हैं और लड़ी हैं अपनी नौजवानी में इन मामलात पे। हाँ वो मैंने अब दोबारा मेरे ख्याल में अब दोबारा रिवर्ट हो रही हैं चीज़ें ना, वो उस पुरानी खराबी और बुराई की तरफ काफ़ी हद तक जा रही हैं। लेकिन बहरहाल मैं कह रहा हूँ कि ये जो मामलात होते हैं ना कि आपको पता है कि खुदा की नाराज़गी है, यहाँ पर पता है, सबको मालूम है कि ये गलत बात है, इसमें अल्लाह की खुशनुदी नहीं, लेकिन फिर भी ये करा रहे हैं। ये तमाम की तमाम चीज़ें चली जाती हैं सीधी सीधी गुनाहाने कबीरा के ज़ुमरे में। यानी गुनाहाने कबीरा का मतलब क्या होता है कि जिसका एक डायरेक्ट और बराह रास्त नतीजा ये है कि इसकी मग़फ़रत होना या तो बहुत मुश्किल है या मुमकिन नहीं है। यानी या तो मग़फ़रत मुमकिन नहीं है, और अगर मग़फ़रत मुमकिन हो भी जाए तो वो वही वाली बात है कि 3 लाख साल बाद और 5 लाख साल बाद, और जहन्नम से गुजर के जहन्नम में 5 लाख साल गुजार के, तो वो ये कबीरा का फौरी तौर पर का फौरी जो नतीजा है वो। तो ये फरमाते हैं कि हम गौर व फिक्र के बाद फौरन अपनी इस्लाह करें इस हलाक कर देने वाली बुराई के हवाले से, और अगर खुदा ना खास्ता हम मुब्तला हो चुके हैं तो बहुत जल्द इससे पलट जाएं, तौबा करें, फसाद के मादे को उखाड़े बगैर ना छोड़ें, क्योंकि इस ईमान कुश गुनाह कबीरा में मुब्तला होकर अगर कोई दुनिया से आखिरत में मुंतकिल हो गया तो फिर न सिर्फ ये कि आलम मलकूत में अंबिया आइम्मा और मलाइका मुकर्रबीन के सामने रुस्वा होने की शक्ल है, बल्कि जो बात हम बार बार करते रहे वो क्या करते रहे कि मलकूत में आगे की ज़िंदगी में जो कुछ इंसान के नफ्स में है उसकी हकीकत खुल के सामने आती है। तो गीबत की हकीकत क्या है? मुर्दा भाई का गोश्त खाना। तो यानी ये जो बात है, ये जो जुमला है, ये कोई अफसानवी या सिंबॉलिक नहीं है, बल्कि ये एक हकीकत है कि जिसको आयत कुरानी ने बयान किया है, और क़यामत में आखिरत में गीबत करने वाला इंसान इसी हालत में मशहूर होगा, इसी हालत में मशहूर होगा। ये बात वाज़ह है। तो हम इस बात से गाफिल हैं कि हमारे आमाल दूसरे आलम में बिल्कुल उनसे मौजून और मुनासिब सूरतों के साथ हमारी तरफ रुजू करेंगे। यानी नमाज की एक मलकूती सूरत है, इबादात की एक मलकूती सूरत है, उसके मुकाबले में हर गुनाह की एक मलकूती सूरत है। तो इंसान जो नेकी लेके जाएगा, नेकी वाली सिफात लेके जाएगा, उनसे करस्पॉन्डिंग सूरतें वहाँ मिलेंगी। जो बुराइयाँ लेके जाएगा नऊज़ुबिल्लाह, उनसे करस्पॉन्डिंग सूरतें वहाँ मिलेंगी। कि हमको नहीं मालूम कि ये अमल मुर्दार खाने के मुतरादिफ़ है, उसको अंजाम देने वाला उन जंगली कुत्तों की तरह है जो लोगों के कपड़ों को फाड़ कर उनका गोश्त खाते हैं, और जहन्नम में भी इस अमल की मलकूती सूरत उसकी तरफ पलट के आ जाएगी। और वो हदीस बहुत मशहूर है कि जैसे रसूल खुदा ने, यानी ये एक हदीस है, अब आप इसको नोट करें कि एक शख्स को, इन्हें ज़ाहिर है कि एक मुसलमान ही होगा, कि उसको जिना के जुर्म में संसार किया गया, ठीक है, और वो शख्स मर गया। वहाँ खड़े हुए एक शख्स ने अपने साथी से कहा कि ये शख्स जो है कुत्तों की तरह मारा गया है, ठीक है। वहाँ खड़े हुए एक शख्स ने अपने साथी से कहा कि ये शख्स कुत्तों की तरह मारा गया है। वहाँ से आगे गए, रस्ते में एक जगह पर कोई मुर्दार नज़र आया, जानवर या किसी का मुर्दा पड़ा हुआ। रसूल खुदा ने उन दोनों की तरफ रुख करके कहा कि तुम अपने दांतों से इसका गोश्त खाओ नोच के। जिन लोगों ने एक दूसरे से ये बात की थी ना अभी, उनसे जब एक मुर्दार नजर आया कोई हैवान पड़ा हुआ, तो उससे कहा कि तुम जाओ और अपने दांतों से नोच के इसका गोश्त खाओ। वो हैरान रह गए, या रसूल अल्लाह हम इसको खाएं? आपने फरमाया कि जो कुछ तुम दोनों ने अपने भाई के लिए कहा है उसकी गंदगी इससे ज्यादा है। तुम्हारे उस जुमले ने तुम्हारे नामे अमल में जो गंदगी और निजासत ऐड की है ना, वो इस पड़े हुए मुर्दार के गोश्त को दांतों से नोचकर खाने से ज्यादा है। तो इसी चीज को बयान फरमाते हैं कि रसूल खुदा अपने नूर बसीरत और मुशाहिदे मलकूती से देख रहे थे। ये अफसाने नहीं है कि ये हमारे उरफा ने बार 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 इस चीज को वाजे किया, रिपीट किया है कि ये अफसाने नहीं है जो ये सब बातें की गई हैं, बल्कि ये हर शय की मलकूती हकीकत है कि जो जबान मासूम और कुरान से बयान होती है, जिसको देखने से हम अभी कासिर हैं, हमारी नजरों पे पर्दे पड़े हुए, यानी हम आलम गैब की उन हकीकतों को नहीं देख पाते, लेकिन जिनके मेयार बुलंद हैं उनके सामने गैबी हकायक मंजिल शहूद पर है, उनके लिए कोई चीज छुपी भी नहीं है। तो उन्होंने उस हकीकत से हमको बाखबर किया है। और एक रिवायत में यह भी है कि क़यामत में किसका गोश मिलेगा नोच के खाने के लिए? कोई नहीं मिलेगा। तो जिसकी आदत नऊज़ु बिल्लाह गीबत करने की पड़ चुकी है, वो अपने ही आप को नोच के खा रहा होगा, क्योंकि वहां और तो कोई नहीं मिलेगा कि जिसके साथ ये काम किया जाए जैसे दुनिया में होता है। क्योंकि आखिरत के अंदर जो सबसे बड़ी बात है कि आखिरत में लोग जमा हैं लेकिन इज्तिमा नहीं है। इस बात को समझिएगा, समझ रहे हैं कि लोग जमा तो हैं लेकिन एक दूसरे के साथ वो इंटरेक्शन नहीं है जो दुनिया में होता है। यानी दुनिया की जिंदगी में लोग एक दूसरे के साथ इंटरेक्ट करते हैं, एक दूसरे पर असरअंदाज होते हैं, आखिरत में ऐसी कोई बात नहीं है। मरने के बाद ये सब खत्म, ये नहीं कि है नहीं, हर एक अलग अलग कहीं बैठा हुआ है, ये ऐसा नहीं है, पूरा जामिया है, लेकिन वो उस सेंस में इज्तिमाइयत नहीं है कि आप एक दूसरे पर असरअंदाज हो। और इसी चीज को कुरान करीम ने भी बयान किया कि ये पॉसिबल नहीं है कि बाप अपना अमल बेटे को दे दे, बेटा अगर देखे कि नऊज़ु बिल्लाह बाप तकलीफ में है तो वो अपना अमल उसको दे दे। ये अमल की एक्सचेंज इंटरेक्शन, जैसे दुनिया में मिसाल के तौर पर हम अपने एक दूसरे की तकलीफ बांट लेते हैं, तकलीफ कम कर लेते हैं, वहां पर ये सब पॉसिबल नहीं है।
मगर वहां तो खुदा तो करवा रहा है ना ये काम।
क्या
इस तरह बाज़ गुनाह है कि जिसकी गीबत की गई उसकी नेकियां उसको दे दी जाएंगी? उसका
वो इंटरेक्शन नहीं है, वो मकाफात अमल है, वो मकाफात अमल है नहीं। आप अपने इख्तियार से, आप वो तो एक निज़ाम है ना, वो उस निज़ाम के तहत हो रहा है, उसको आप कहेंगे ये मकाफात अमल है, ये कोई इंटरेक्शन नहीं है, कोई इख्तियारी इंटरेक्शन नहीं है। यानी कि जैसे अगर हम किसी को देखते हैं कि एक शख्स, और दुनिया में तो ये काम बहुत है कि यानी जैसे मिसाल के तौर पर उसकी सबसे बड़ी मिसाल खुद बच्चे की सी है कि इंसान जब बचपने की हालत में होता है तो अगर उसको वालिदैन और असातिज़ा की मदद मैसर ना हो तो वो बड़े ही नहीं हो सके, मर जाए। तो दुनिया की ज़िंदगी तो पूरी की पूरी इंटरेक्शन पे चलती है हर एतबार से, लेकिन आखिरत में ये मामला बिल्कुल भी नहीं है। हर इंसान प्योरली किस पर है? जो ईमान और अमल उसने खुद अपने लिए बनाया है। तो गीबत करने वाला क़यामत के दिन अपने ही गोश्त को खा रहा होगा। और ये जुमला भी बहुत मशहूर है, आगा साहब बहुत इस जुमले को दोहराते थे कि वसाइल शिया में नौफ़ बक्काली से नकल किया है, रवायत है कि इमाम अली अलैहिस्सलाम से कहा गया कि मुझे ज़्यादा से ज़्यादा वाज़ और नसीहत करें। आपने फरमाया इज्तनिबल गीबता फ़इन्नहा इदामु किलाबिन नार, गीबत से इज्तनाब करो क्योंकि ये जहन्नम के कुत्तों की गजा है। इन आगा साहब का जुमला मुझे बहुत याद है कि वो कहते थे कि गीबत जहन्नम के कुत्तों का सालन है। کہ غیبت سے اجتناب کرو کہ یہ جہنم کے کتوں کی غذا ہے. اور پھر فرمایا کہ اے نوف, اب یہ بہت بہت خطرناک جملہ ہے, یا نوف کذب من زعم انہ ولد من حلال وہو یاکل لحوم الناس بالغیبت. اے نوف, وہ شخص اپنے اس خیال میں جھوٹا ہے کہ وہ ولد حلال ہے, اس حالت میں کہ وہ لوگوں کے گوشت کو غیبت کے ذریعے سے چبا رہا ہوتا ہے اور کھا رہا ہوتا ہے, یعنی کہ یہ اس کے خود اپنی پیدائش میں حلالی ہونے پر حرف ہے. پھر فرماتے ہیں کہ ان روایات شریفہ میں کوئی منافات نہیں ہے, ان سب کا واقع ہونا ممکن ہے, کہ اگرچہ کہ بظاہر الگ الگ نظر آتی ہیں. مثلا ممکن ہے کہ مردار کا گوشت بھی کھائے, اپنا گوشت بھی کھائے, کتے کی صورت کا بھی بن جائے, اس کی خوراک مردار ہو جائے, اور یہ تمام کی تمام چیزیں جو ہیں یہ ان ایک ساتھ ایک ہی فاعل میں جمع ہونا ممکن ہے, کیونکہ آخرت میں جتنے بھی صورتیں نمودار ہوں گی وہ سب کے سب انسان کے نفس میں موجود صفات اور ان کی حقیقت کی بنیاد پر ہوں گی. تو یہ عین ممکن ہے کہ ایک نفس میں یہ تمام صفات پائی جاتی ہیں, یہ ایک نفس میں ان میں سے کچھ پائی جاتی ہیں. تو جتنی خرابیاں ہوں گی, جتنی برائیاں ہوں گی, اس کے ساتھ ساتھ یہ نتائج برآمد ہوتے چلے جائیں گے. ایک حدیث پڑھ کے ہم اپنے بات آج کی حد تک ختم کرتے ہیں کہ پھر رسول خدا, اچھا اس کے بارے میں یہ ایک بڑی عجیب چیز یا نوٹیسیبل ہے کہ زیادہ تر روایات اس بارے میں رسول خدا سے روایت ہو رہی ہیں, زیادہ تر حدیث, یعنی کہ اس میں قال امام باقر اور قال امام صادق نہیں ہیں. غیبت کے حوالے سے جتنی زیادہ روایتیں آ رہی ہیں وہ سب کی سب رسول خدا سے روایت ہوتی ہوئی آ رہی ہیں. تو اس سے ایک بات سمجھ میں, دو باتیں سمجھ میں آ رہی ہیں کہ ایک تو یہ کہ رسول خدا نے ابتدائے تبلیغ اسلام میں ہی اس گناہ پر غیر معمولی اہمیت دی ہے, اس کو ختم کرنے پر, اس کو جڑ سے اکھاڑنے پر معاشرہ اسلامی سے. یا اس کا ایک دوسرا پہلو یہ بھی ہو سکتا ہے کہ اس وقت اور اس زمانے کے جن لوگوں نے شروع میں اسلام قبول کیا تو وہ ظاہر ہے کہ وہ ایام جاہلیت سے آ رہے تھے, تو ان کے اندر یہ والی صفت جو ہے نا یہ بہت پریویلنٹ ہو, کہ یہ اتنے سخت احادیث اور یہ سب چیزیں رسول خدا سے ہیں بہت زیادہ. ٹھیک ہے, قرآن کریم کا تو جملہ ہے ہی ہے, لیکن اس کے بعد زیادہ تر روایتیں رسول پاک سے ہیں. کہ یہاں بھی عقاب الاعمال میں رسول خدا سے روایت ہو رہی ہے کہ آپ فرماتے ہیں کہ جو شخص ومن مشیا فی غیبت اخیہ و کشف عورتہ, جو شخص اس نیت سے قدم اٹھاتا ہے کہ اپنے بھائی کی غیبت کرے اور کشف عورت ہی, عورت کسے کہتے ہیں؟ عورت کا مطلب کیا ہوتا ہے؟ ایسی چیز جس کو آپ نے چھپا کے رکھا ہو, مستور, چھپا ہوا. کشف عورت ہی, اس کے عورت کو یعنی اس کے پردے کو پھاڑ دینے, اس کے جو بھی ایک یعنی ہر انسان کی حرمت کا ایک پردہ ہوتا ہے, اس حرمت کے پردے کو پھاڑ دینے کے لیے اور اپنے بھائی کی غیبت کرنے کے لیے قدم اٹھاتا ہے. کانت اول خطوت خطاہا وضعہا فی جہنم, تو اس کا پہلا قدم خطا ہے اور وہ سیدھا جہنم میں پڑتا ہے. وضعہا فی جہنم وکشف اللہ عورتہ علی رؤوس الخلائق. ٹھیک ہے, تین نتیجے آپ نے بیان فرمائے. وہ پہلا قدم یعنی کہ جو اس راہ پہ گامزن ہوتا ہے اس کا پہلا قدم خطا ہے, راہ خطا میں. دوسرا وضعہا فی جہنم, اس کو کہاں لے کے جاتا ہے؟ وہ سیدھا سیدھا جہنم میں. اور اس کا نتیجہ کیا برآمد ہوتا ہے دنیا میں؟ کہ اللہ خود اس غیبت کرنے والے کی رسوائی کو مجمع عام میں جاری کرے گا. ایک دو لوگوں کے درمیان نہیں, خدا اس کو کہاں رسوا کرے گا؟ رؤوس الخلائق, مجمع عام میں, لوگوں کے سامنے, ان جنرل, پبلکلی. یعنی خدا اس کو ان پبلک رسوا, اس کے عورت کو کشف کر دے گا خدا فی رؤوس الخلائق, مجمع عام میں. یعنی وہ شخص لوگوں کے سامنے ذلیل رسوا, اور اس کی کوئی عزت باقی نہیں رہے گی. یہ نتیجہ اس کا دنیا میں. آخرت کا نتیجہ یہ ہے کہ وہ, اس کا قدم سیدھا جہنم میں ہے. اخلاقی اعتبار سے اس کا پہلا قدم ہی خطا ہے. تو بات واضح ہو رہی کہ یعنی اس گناہ کے حوالے سے کہ اس بارے میں کتنا زیادہ, اور یہی سب چیزیں ایسی ہیں کہ جن سے ہم کو پتہ چلتا ہے اور بات سمجھ میں آتی ہے کہ ہمارا دین ہم کو نتیجہ کیوں نہیں دیتا, کہ ہم اتنے سارے کام کر رہے ہوتے ہیں, اتنی مجالس برپا کر رہے ہوتے ہیں, نمازیں پڑھ رہے ہوتے ہیں, ظاہراً ہماری مسجدیں آباد ہیں, سب ہیں, لیکن نہ ذاتی نتیجہ برآمد ہوتا ہے. لیکن ذاتی نتیجہ برآمد ہونے کا مطلب کیا ہے؟ کہ انسان کو اللہ سے اور اللہ کے نظام سے اس کا ایک 100% کنیکشن ڈیولپ ہونا چاہیے. ایک سکون, اطمینان, عافیت, سرور, یہ تمام کی تمام چیزیں دین کو قبول کرنے کا لازمی نتیجہ ہے. آرام نہیں ہے, سکون نہیں ہے, اطمینان نہیں ہے, فرسٹریشن, ڈپریشن, پتہ نہیں کیا کیا, زندگی عجیب گنجلک, مسائل پراگندہ منتشر, یہ سب کی سب کس بات کی علامت ہے؟ کہ خدا نے زندگی میں سے اپنی برکت کو اٹھا لیا ہے. کیونکہ یہ سب اس بات کی علامت ہے. زندگی کے اندر خدا کی راہ میں مشکلات اور مصائب کا آنا کوئی بری بات نہیں ہے, لیکن نحوستوں کا رہنا اور انسان کی فکر کا پراگندہ ہونا. جیسے اگر ایک واقعہ میں نے پہلے بیان کیا تھا, علامہ طباطبائی نے سنایا تھا, مرزا علی قاضی کا واقعہ. مرزا علی قاضی کے ساتھ جو ایک مسئلہ تھا, انہوں نے خود بعض اوقات وہ مزاحن کہتے تھے کہ اس وقت کے جو مجتہد اعظم تھے, مرجع اعلیٰ تھے, وہ ان کے ہمدرد تھے شروع میں, نوجوانی میں, اور بعد میں پھر وہ ہو گئے. تو لیکن ہوا یہ کہ ان لوگوں کا, بیچاروں کا وظیفہ بند تھا, ان کو نہیں ملتا تھا کوئی خاص وظیفہ وغیرہ اور سارا. تو وہ کبھی مذاق میں کہتے تھے کہ میں نے ایک دفعہ اپنی نوجوانی میں ان سے, اپنے وہی حصہ جو ہمدرد تھے, ان سے کہا تھا کہ جب تم مرجع اعظم بن جانا تو میرا خیال رکھنا. کہنے لگے اسی کی سزا مل رہی ہے آج مجھے, خدا سے ہٹ کے میں نے غیر خدا پہ امید لگائی تھی. تو ان کے بارے میں علامہ طباطبائی نے ایک دفعہ بیان کیا کہ میں ان کے گھر گیا. اچھا, کثیر العیال بھی تھے, کافی, کئی اولادیں تھیں, وہ سب تھا, کوئی وہ ذریعہ آمدنی کوئی خاص نہیں. ان لیے میں نے دیکھا گھر میں زیادہ تر لوگ جو ہے نا, بچے بھی خود بھی بیمار ہیں, بخار ہے, وہ ہے. رہنے کے لیے آپ لوگ ابھی تصور نہیں کر سکتے, ابھی بھی آپ جا کے دیکھیں نجف کتنا کنجسٹڈ ہے, اور اس وقت آج سے 100 سال پہلے تقریباً تو بہت ہی بری حالت تھی. تو مطلب رہائش بھی بڑی خراب, مفلوک الحالی والی, اور گھر میں سب بیمار ہو, یہ ہو. کہنے لگے مجھے بہت ہی, میں دل تنگ ہوا اس حالت کو دیکھ کے, بہت مجھے دکھ ہوا کہ یہ کیا ایک مصیبت ہے, یعنی کہ ایک ولی خدا کے ساتھ یہ حالت. تو انہوں نے کہا تم فکر نہیں کرو, ظہر کی نماز کا وقت آنے دو, بس سب صحیح ہو جائے گا. تو کہنے لگے کہ بس ظہر کی نماز کا وقت آیا, اور انہوں نے وضو کر کیا اور نماز کے لیے کھڑے ہو گئے. تو کہنے لگے مجھے یقین ہی نہیں آیا کہ یہ وہی شخص ہے, مطلب ہی وہ سو فریش اور حالت سرور میں کہ لگ ہی نہیں رہا کہ یہ ابھی بخار میں پریشان تھے اور ان کے گھر میں اتنی مصیبتیں. تو یہ لازمی علامت ہے. ٹھیک ہے, دنیاوی زندگی کے اندر پریشانیاں آنے کی بات نہیں ہے, وہ سب کے ساتھ آتی ہیں, اولیاء خدا کے ساتھ آتی ہیں, ائمہ کے ساتھ آئیں, لیکن جو ایک قلب کا سرور اور تعلق با خدا ہے, زندگی کی برکت ہے, یہ دین کا لازمی نتیجہ ہے. لازمی نتیجہ ہے, میں آپ کو بتا رہا ہوں, یہ لازمی نتیجہ ہے. और अगर ये हम अपनी जिंदगी में नहीं पा रहे हैं तो हमें हमारे दीन पर बहुत बड़ा क्वेश्चन मार्क लगा हुआ है कि आप किस दीन की इत्तबा कर रहे हैं, कौन सा दीन लेके चल रहे हैं, उसकी कोई वर्थ भी है या नहीं है। क्योंकि जिस दीन का बंदगी का नतीजा क्या है, खुदा से कनेक्शन, और खुदा से कनेक्शन का मतलब यह है कि अस्माए हुसनाए इलाहिया का असर इंसान की जात में, ऐसे इंसान की जबान बाबरकत है, ऐसे इंसान की जिंदगी बाबरकत है, ऐसे इंसान का उठना बैठना चलना फिरना बाबरकत है, और खुदा की तरफ से सुकून है उसके लिए उसके कल्ब में। तो हमें ये चीज़ ना ज़ाती ज़िंदगी में मिल रही है, ना इज्तमाई ज़िंदगी में मिल रही है, ना माशरे में, ना कहीं है। तो वो अगर ये मामलात हैं तो इसका लाजमी जो आउटकम है इसकी कि दीन के अंदर हमें अपनी इस्लाह की ज़रूरत है, दीन की फ़िक्र की और हर चीज़ की इस्लाह की ज़रूरत है, ठीक है ना। तो ये इस बात पर बहुत ज़्यादा ख़ुद इमाम खुमैनी की ज़िंदगी में भी आप देख लें कि बहुत वाकयात है, मैं भी आपको कई दफ़ा सुना चुका हूँ कि जब उनको उठा के ले गए थे शाह के लोग उस वक्त की बात, फिर उनका पूरा जितना स्टे उनका तुर्की में था, नजफ में था, मुस्तफ़ा खुमैनी की जब मौत हुई है उस इंतकाल वाले दिन जो उनका रवैया था, उसके बाद मतलब वापस आते हुए, ये सब चीज़ें तो वीडियोज़ की उसमें भी है ना कि जब जिन लोगों ने जब वो वहाँ से पेरिस से वापस आ रहे थे एक लिहाज से इनकलाब की कामयाबी पर शाह के फरार होने के बाद, मतलब ही वॉज जस्ट प्लेन काम कि जो वहाँ पर जितने भी जर्नलिस्ट थे तो उन सब ने कहा कि मतलब उनके कोई ऐसी बात ही नहीं थी कि इन्हें ऐसा शख्स कि मैंने एक हुकूमत को पलट दिया या ये कर दिया वो कर दिया, मतलब कुछ भी कि जैसे आप एक नॉर्मल डेली लाइफ में, लेकिन सुकून, एक पुरसकून इंसान। ये दीन के और दीनी ज़िंदगी के यकीनी आउटकम्स में से हैं ये बातें, और अगर ये हमें अपनी ज़िंदगी में नहीं मिल रहा तो फिर बहुत बहुत सवाल आते हैं, फिर हमें अपने दीन को की तरफ रुजू करना होगा। बहरहाल इंशाअल्लाह खुदा हम सबको तौफीक दे। और फिर ये कि ये इसको याद ज़रूर रखिएगा, मेरा ख्याल है कि ये बड़ी एक हमारी कीमती गुफ्तगू हो गई है जो तकरीबन 11 सिफात पर हमने बात की, और ये 11 सिफात जो है ना बार बार दोहराने वाली हैं, इसको भूलना नहीं है कि जब बात शुरू हुई थी रियाकारी से और फिर चलते चलते अब ये कम से कम चहल हदीस के हवाले से ये आखिरी काबिल मजम्मत वो है नफ्स की बीमारी, गीबत।